आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। भनिएको छ, पापको कारण मानिसका हृदय जन्मेदेखि दुष्टतातर्फ ढल्किएको हुन्छ। आफ्नै स्वरूपमा परमेश्वरले सृजना गर्नुभएको मानिसलाई आफ्नै उद्देश्यमा रूपान्तरण गर्ने र ख्रिस्टको चरित्रमा प्रतिस्थापन गर्ने परमेश्वरको चाहना छ। यो सब हाम्रो भलाइको लागि गरिएका योजनाहरू हुन्। श्रोता, के तपाईँ यो भलाइको कार्यक्रममा परमेश्वरलाई सघाउन चाहनुहुन्छ? प्रभु येशु ख्रिस्ट हृदयको ढोकामा उभिएर ढकढक्याउँदै हुनुहुन्छ। उहाँ तपाईँमा भएर तपाईँको जीवनलाई राम्रोतिर असलतिर ढल्काउन चाहनुहुन्छ, बदल्न चाहनुहुन्छ। आशाको बाणी कार्यक्रमलाई नियमित सुनेर परमेश्वरको चाहनाको महत्वलाई बुझेर बाँच्नुको महत्वलाई यहाँले बुझ्न सक्नुहुनेछ भनेर हामी विश्वस्त छौँ। आउनुहोस्, फेरि तपाईँलाई न्यानो स्वागत गर्दै हाम्रो कार्यक्रमलाई सुनिदिनु हुन अनुरोध गर्दै यो मिठो भजन यहाँ सामु राख्दैछु।
छुटो सो नाता जन्म जन्म
आशिष प्रभु को सधै खोट रहोस् कामना सधै रहोस् आशिष प्रभु को सधै खोट रहोस् कामना सधै यो सुन्दर फूल तिम्रो हातमा
यो सुन्दर
यो सुन्दर फूल तिम्रो हातमा
यो सुन्दर उपहार तिम्रो साथमा
दिनु भयो प्रभुले सम्हाली राख है सम्हाली राख है
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौँ।
श्रोता साथी, न्यानो क्रिस्टीय अभिवादन साथ म तपाईँको आफ्नै आफन्त पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बीचमा उपस्थित भएको छु। आजको वचनलाई पस्कनु भन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राखौं। जीवित जिउँदो महान दयालु परमेश्वर प्रभु यीशु, हामी धन्यवादी छौँ यो जीवन र यो जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि प्रभु, र सबभन्दा धन्यवादी हामी छौँ तपाईँको प्रेम र बलिदानको लागि, तपाईँको पुत्र प्रभु यीशु ख्रीष्ट जो संसारमा। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु, यसलाई तपाईँको राज्य महिमाको प्रचारको खातिर प्रयोग गर्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, हामी धर्म र हाम्रो व्यवहारिक जीवनको विषयलाई लिएर केही दिनदेखि चर्चा गरिरहेका छौँ। निश्चय नै यदि हामीले गर्ने कुराहरू हामीले इमानदारी पूर्वक गर्यौँ भने, हामीलाई सुम्पेको जिम्मेवारीलाई हामीले कर्तव्यनिष्ठ भएर पालन गर्यौँ भने, त्यसको लागि हामीले कडा मेहनत र परिश्रम गर्यौँ भने हामी सफल हुन्छौँ। र हामी जे गर्छौँ हामी एक्लै होइन श्रोता, हामीले परमेश्वरलाई पार्टनर वा साझेदार बनाएर परमेश्वरको अगुवाईमा गर्नुपर्छ। यदि ती त्यसै अनुसार हाम्रा जीवनका प्रत्येक पाइलाहरू अगाडि बढे भने निश्चय नै हामी जीवनका प्रत्येक क्षणमा, जीवनका प्रत्येक पलहरूमा, जीवनका प्रत्येक क्षेत्रहरूमा हामी असफल होइन सफल हुनेछौँ। श्रोता मित्र, यही परमेश्वरसँगको सम्बन्ध वा परमेश्वरसँगको अन्योन्याश्रित सम्बन्ध तपाईँ हामी हुनुपर्छ। परमेश्वरले तपाईँलाई काम दिनुहुन्छ, अर्थात् उहाँ तपाईँको मालिक हुनुहुन्छ, मेरो मालिक हुनुहुन्छ। परमेश्वरले तपाईँ र मलाई सम्पूर्ण कुरा दिनुहुन्छ, हामीलाई जे जे चाहिन्छ। त्यसकारण उहाँ तपाईँको कामको निम्ति जिम्मेवार पनि हुनुहुन्छ। तपाईँको जिम्मेवारी केवल प्रत्येक दिन, मैले अघि नै भनिसकेँ, इमानदारपूर्वक उहाँले दिनुभएको काम गर्नु मात्र हुन्छ। अर्थात् तपाईँ र म आफ्नो कामप्रति इमानदार हुनुपर्छ। त्यो प्राप्तिको खातिर हामी निरन्तर रूपमा लागिरहनुपर्छ, कडा परिश्रम र मेहनतको साथ। तर हाम्रो काम भनेको बिहान बेलुकाको दुई छाक टार्नको लागि गरिने आर्जनको लागि मात्र हुनु हुँदैन श्रोता। तपाईँको दैनिकी कार्यले तपाईँको व्यवहार चल्नुपर्छ, त्यसको साथसाथै तपाईँको दैनिकी कार्यले आत्मा बचाउनु वा परमेश्वरमा आत्माहरू ल्याउनु पनि पर्छ। तपाईँको बोली, वचन, व्यवहारद्वारा मानिसले परमेश्वरलाई, तपाईँको बोली, वचन र व्यवहारद्वारा मानिसले परमेश्वरलाई चिन्न सकुन्, त्यो कुरामा तपाईँ र मैले लाग्नुपर्छ। तब मात्र तपाईँ र मैले गरेको कामको रिवार्ड भनेको पुरस्कार हामी प्राप्त गर्न सक्दछौँ। यहाँ भनिएको छ पवित्र धर्मशास्त्र बाइबलमा, ईश्वरको राज्य पहिले खोजी गर, त्यसपछि तपाईँ हाम्रा सबै आवश्यकताहरू उहाँले पुरा गरिदिनुहुन्छ। अर्थात् हाम्रो पहिलो प्राथमिकता भनेको स्वर्ग हुनुपर्छ र हामीलाई बाँच्नको लागि चाहिने सम्पूर्ण कुराहरू सेकेन्डरी भनेको दोस्रो प्राथमिकतामा पर्नुपर्छ। यसर्थमा हामीहरूले जीवनको पहिलो उद्देश्य वा प्राथमिकता परमेश्वरको सुसमाचारलाई प्रचार गर्ने हुनुपर्छ, किनकि परमेश्वरले तपाईँ र मलाई विशेष जिम्मेवारी दिनुभएको छ र त्यसलाई हामीले कदापि बोल्नु हुँदैन। र यो जिम्मेवारी पुरा गर्ने धेरै बाटाहरू छन् श्रोता, तर यो सत्य हो कि हाम्रो पेसा जसले हाम्रो दैनिकी आवश्यकता पुरा गर्छ त्यसलाई दोस्रो प्राथमिकतामा राख्नुपर्छ, किनकि यो पनि हाम्रो लागि नभई नहुने कुरा हो। किनभने पहिले हामी बाँच्नुपर्छ, तब मात्र हामी परमेश्वरको राज्यको प्रचार गर्न सक्छौँ अनि अरूलाई बचाउन सक्छौँ। कुनै पनि व्यक्तिले आफ्नो परमेश्वरप्रतिको जिम्मेवारीलाई जब बुझ्छ र इमान्दारीपूर्वक आफ्नो धार्मिक विश्वासको निम्ति इमान्दारीपूर्वक आफ्नो धार्मिक विश्वासको नीति र नियमलाई आफ्नो दैनिक वा व्यवहारिक जीवनमा लागू गर्छ भने तब मात्र उसको कामलाई धार्मिक काम भनेर भन्न सकिन्छ। तब मात्र परमेश्वरले उसको कामलाई आशिष दिनुहुन्छ। आज संसारमा धेरै मान्छेहरू छन् श्रोता, हामी देख्छौँ धर्मको नाममा धेरै कुराहरू गरेको। उनीहरूको विषयमा म टीका टिप्पणी त गर्न चाहन्न, तर हामी हेर्छौँ उनीहरूले के भन्छन् र के गर्छन्, र त्यो कुरा तपाईँ र ममा पनि लागू हुन्छ। तपाईँ र मैले के भन्छौँ र के गर्छौँ। एउटा मेडिकल डाक्टर, एउटा सानो यही सन्दर्भमा एउटा व्यक्तिको जीवनीलाई यहाँ जोड्न चाहन्छु श्रोता। एउटा मेडिकल डाक्टर अफ्रिकाको कुनै देशमा गाउँमा, जो सहरभन्दा 40 किलोमिटर टाढा छ, त्यहाँ चाहिँ फरक फरक ठाउँमा दुईटा स्वास्थ्य केन्द्रहरू स्थापना गर्दछ, किनकि त्यहाँ कुनै पनि स्वास्थ्य सेवा उपलब्ध थिएन र त्यहाँका मानिसहरू गरिब थिए र आफ्नो गरिबीको कारणले, आफ्नो अशिक्षाको कारणले उनीहरू सहरसम्म गएर आफ्नो स्वार्थ आफ्नो स्वास्थ्य उपचार गराउन सक्षम थिएन। त्यो स्वास्थ्य केन्द्र हप्ताको 2 दिन खोलिने गरिन्थ्यो र त्यो डक्टर थियो, उसले एक दिन हप्ताको एउटा स्वास्थ्य केन्द्रमा जान्थ्यो भने अर्को दिन अर्को केन्द्रमा जान्थ्यो। जब ऊ स्वास्थ्य केन्द्रमा जान्थ्यो, त्यहाँ त्यो स्वास्थ्य सेवा लिन आउने मान्छेहरू चाहिँ उसले को कमी देख्यो, भनेपछि थोरै मान्छे मात्र आउने उसले महसुस गर्यो देख्यो र उसले सोच्यो, मैले यत्रो लगानी लगाएर यस्तो स्वास्थ्य केन्द्र खोले तर मान्छेहरू आउँदैनन् स्वास्थ्य सेवा लिन, म यो स्वास्थ्य केन्द्रहरूलाई बन्द गर्छु। करिब करिब ऊ आफ्नो निर्णयमा अडिएर स्वास्थ्य केन्द्रहरू बन्द गर्ने अवस्था पुगेको थियो। तर त्यत्तिकै बेलामा उसको मनमा एउटा कुरा आउँछ, कसैले त्यो मनमा एउटा कुरो भनेको, उसले कानमा कसैले एउटा कुरो भनेको सुन्छ, तिमी डक्टर हो र तिम्रो जीवनको उद्देश्य के हो। त्यही कुरो उसको कानमा पर्छ र ऊ जसँग हुन्छ, ओहो भनेर उसले भन्छ, र मेरो पेसा त स्वास्थ्य पेसा हो, स्वास्थ्य पेसा भनेको रुपियाँ पैसा कमाउने पेसा हो, यो त सेवा गर्ने हो। उसले आफ्नो निर्णयलाई परिवर्तन गर्छ र त्यहाँ भएका दुईटा स्वास्थ्य केन्द्रहरू छन् त्यसलाई चलाउने निर्णय गर्छ। तब त्यो डक्टरले घुँडा टेकेर प्रार्थना गर्छ, त्यस क्षेत्रका मानिसहरूलाई स्वास्थ्य सेवा दिनुन्। अब उसको प्रमुख उद्देश्य मात्र नभएर त्यस क्षेत्रका मान्छेलाई सुसमाचार सुनाउने पनि उसको योजना बन्छ। आफ्नो प्रार्थनाको उत्तर उसले तुरुन्तै पाउँछ। त्यसपछि उसले स्थापना गरेका दुईटा स्वास्थ्य केन्द्रहरूमा जहिले जहिले त्यो डाक्टर जान्छ त्यहाँ मानिसहरू भरिएको पाउँछ। ती मानिसहरू त्यो स्वास्थ्य केन्द्रमा आफ्नो स्वास्थ्य उपचार गर्न मात्र आउँदैनन्, उनीहरू कसरी राम्रो जीवन जिउन सकिन्छ, कसरी परमेश्वरको विषयमा जान्न सकिन्छ भन्ने कुरो सिक्ने जिज्ञासा लिएर आउँछन्। र त्यो केन्द्र मार्फत, त्यो डाक्टर मार्फत त्यहाँका मान्छेहरूले, त्यो क्षेत्रका मान्छेहरूले परमेश्वरको प्रेम र परमेश्वरको बलिदानको विषयमा सुन्छन्। र त्यो क्षेत्रका मान्छेहरूलाई ती डाक्टरले रोगको उपचार होइन, कसरी रोग लाग्न दिनु हुँदैन भन्ने कुरा सिकाउँछन्। कसरी उनीहरूले आफ्नो जीवन सञ्चालन गर्नुपर्छ त्यो कुरो सिकाउँछन्। त्यसपछि त्यो डाक्टरको अनुहारमा ठुलो चमक आउँछ जब ती डाक्टरले ती गाउँहरू, त्यो ती गरिब गाउँलेहरूको जीवनमा परिवर्तन आएको देख्छन्। उसको अनुहारमा चमक आउँछ र उनले भन्छन्, मैले पूर्ण रूपमा म किन डाक्टर भएँ भन्ने कुरो मैले अहिले बुझेँ। किन मेरो पेसा यो भयो त? तब मैले सोचेँ परमेश्वरले मद्वारा अचम्मको काम गर्नुभएछ। उनी बडो सन्तुष्ट हुन्छन् आफ्नो जीवनमा र उ भन्छन्, अहिले मलाई थाहा छ मेरो पेसा र मेरो व्यावहारिक जीवन बनेको मेरो धर्म हो भनेर। हो श्रोता, तपाईँ र मेरो दुईटा जीवन हुनुहुँदैन, दुईटा कोट जस्तो हाम्रो जीवन हुनुहुँदैन। तपाईँको व्यावहारिक जीवनले तपाईँको धार्मिक जीवनलाई देखाउनु पर्छ। आज हाम्रो समाजमा धेरै यस्ता मान्छेहरू छन्, चाहे ती कुनै जुनसुकै धर्मका किन नहुन्, तिनीहरूको जीवनमा, तिनीहरूको व्यावहारिक जीवन र धार्मिक जीवनको तालमेल हामी नमिलेको पाउँछौँ। यो प्रश्न म तपाईँहरूको अगाडि तेर्स्याउँछु कि तपाईँको व्यावहारिक जीवन तपाईँको आस्थासँग मिल्छ कि मिल्दैन? तपाईँको व्यावहारिक जीवनले श्रोता तपाईँको आस्थालाई झल्काउँछ कि झल्काउँदैन? तपाईँको व्यावहारिक जीवनले तपाईँको आस्थालाई अन्य मान्छेले पढ्न सक्छन् कि सक्दैनन्? यो प्रश्न पुनः तपाईँहरूको सामु राख्छु।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्, 98165 0120, 98165 0120, र अर्को 98 18 53 95 55, 98 18 53 95 55।
श्रोता साथी, न्यानो अभिवादन। म तपाईँको आफ्नै आफन्त पास्टर उमेश पोखरेल समसामयिक कुरा लिएर उपस्थित भएको छु। श्रोता, एकछिन सोचौँ, एक्लै भएको बेलामा अनि संसारलाई निहालौँ र संसारको तस्विरहरू हाम्रो दिमागमा खिचौँ, कल्पना गरौँ यो संसारलाई, यसमा बस्ने मानिसहरूलाई। तपाईँ आफ्नै गाउँघर सहर बजारको बारेमा सोच्न सक्नुहुन्छ। यदि तपाईँ देश विदेश जानु भएको छ भने त्यहाँको अवस्था र आफ्नो जन्मस्थान र देशको विषयमा विचार गर्न सक्नुहुन्छ। आज संसारमा कति मानिसहरूले आफ्नै ठाउँ समुदाय जहाँ उनीहरू बसेका छन् त्यहाँ परमेश्वरको सेवा गरिरहेका छन्। सानो ठुलो सहयोग मानिसहरूको निम्ति समाजको निम्ति गरिरहेका छन् कि हामीले महसुस गरेका छौँ। अर्थात् सबै मानिसहरूले आफ्नै काम गरिरहेका छन् जति सकिन्छ। यो संसार क्रमशः खतरातर्फ अथवा नाशतर्फ बढिरहेको छ। दिन प्रतिदिन हामीले सुन्ने समाचारहरू, पढ्ने खबर पत्रिका र आफ्नै आँखाले देखेका र कानले सुनेका कुराहरूले संसार कतातिर गइरहेको छ भने हामी सहजै अनुमान लगाउन सक्छौँ र हाम्रो भविष्य के हुने हो सो त हामी जान्दछौँ। यो संसार जब परमेश्वरको हातबाट बन्यो त्यति बेला सुन्दर सिद्ध थियो। सबै कुराहरू पूर्ण थिए र शैतानको कारण खराबले प्रवेश पायो र त्यसले मलजल र बढ्ने मौका पाएको कारणले संसार कुरूप भयो, आफ्नो वास्तविक स्वरूपबाट भिन्नै भयो र यसमा बास गर्ने सबैको अवस्था पनि त्यस्तै भयो। हामी आफ्नै जीवनलाई निहालौँ, आफैलाई मूल्याङ्कन गरौँ र आफैलाई प्रश्न गरौँ कि हामी साँचो बाटोमा अगाडि बढ्दैछौँ त। संसारमा यस्ता मानिसहरू छन् जो आफ्नै निम्ति नभएर अरूको निम्ति जिउँछन्। यी मानिसहरू के कुराले अभिप्रेरित भएका छन् त? किन यी मानिसहरूले आफ्नो स्वार्थ होइन अरूको हितमा आफूलाई लगाउँछन्? कहाँबाट यी मानिसहरू आएका छन् त? संसारका अधिकांश मानिसहरू आज पनि आफ्नै हित र स्वार्थको निम्ति जे गर्न पनि तयार भएको अवस्थामा किन यी मानिसहरू अरूको सेवा र सहयोगको निम्ति आफ्ना हातहरू बढाउँछन्, आफ्ना हृदयहरू खोल्छन् र आफूसँग भएको स्रोत र साधन प्रयोग गर्छन्? यो गम्भीर प्रश्न हामी सबैको निम्ति हो श्रोता। आजको युगमा बस्ने मानिसहरू आफ्नै खातिर जिउने स्वार्थी, अरूको हित नचिताउने, धनको निम्ति जे गर्न पनि तयार रहने, तर यही संसारमा दानी, दयावन्त, प्रेमले भरिएका, क्षमाशील, धैर्यवान, सहनशील मानिसहरू पनि छन् जसले आफ्नो जीवन अरूको निम्ति बिताउँछन्। त्यो कारण भनेको परमेश्वरलाई उनीहरूले चिन्नु अथवा परमेश्वरको प्रेमलाई बुझ्नु नै, भन्दा अर्को अर्थ नलाग्ला। हामी श्रोता मित्र, एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको निम्ति कि हामी छ कि हामी सेवा गर्न तयार छौँ त? हामी अरूको निम्ति अर्थात् हामी अरूको निम्ति जिउन तयार छौँ त? तपाईँ अहिले कहाँ हुनुहुन्छ श्रोता? के देख्दै हुनुहुन्छ? तपाईँ काम गर्दै हुनुहुन्छ अथवा आफ्नै कोठामा बसेर आराम गर्दै हुनुहुन्छ, अथवा तपाईँ वरिपरि रहेका मानिसहरू जो आवश्यकतामा परेका छन् उनीहरूको आवश्यकतालाई हेरचाह गर्दै हुनुहुन्छ? के तपाईँ ती मानिसहरूलाई देख्दै हुनुहुन्छ जसलाई परमेश्वरको प्रेमको खाँचो छ? के तपाईँ मानिसहरूका पहाड रूपी समस्याहरूको समाधान छ भनी देख्नुहुन्छ, अथवा परमेश्वरको ज्योतिले अन्धकारको शक्तिलाई विस्थापित गरेको अनुभव गर्दै हुनुहुन्छ? के तपाईँ अप्ठ्याराहरू, बाधा अवरोधहरू मात्रै देख्दै हुनुहुन्छ र ती बीचमा असल अवसरहरू पनि देख्दै हुनुहुन्छ? परमेश्वर प्रेम हुनुहुन्छ श्रोता भन्ने सुसमाचार नै आजको टुटेको संसारको निम्ति असल खबर हो अथवा औषधि हो। के तपाईँले परमेश्वरको प्रेमलाई जानेर आफ्नो जीवन उहाँमा समर्पित गर्नुहुन्छ? उहाँले तपाईँलाई, तपाईँ र मलाई संसारबाट बाहिर निस्किएर आउन भनी आह्वान गरिरहनुहुन्छ भएको छ, ताकि हाम्रो जीवनबाट परमेश्वरको महान काम हुन सकोस्। आमेन।
आदरणीय मित्र, बाइबलले बताएको छ परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खोराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिलाउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौं। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ: 9816551020, 9816551020, र अर्को 9818355555, 9818355555। हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org, nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आर, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनुभएको होस्। नमस्कार।